أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين لا يستوي القاعدون من المؤمنين غير أولي الضرر والمجاهدون في سبيل الله والمجاهدون في سبيل الله عبروا عليهم وأنفسهم فضل الله المجاهدين بأموالهم وأنفسهم على القاعدين درجة وكلا وعد الله الحسنى وفضل الله المجاهدين على القاعدين أجرا عظيما أجرا عظيما درجات منه ومغفرة ورحمة وكان الله غفورا رحيما یہ دو آیات جو سورہ النساء کی آیات 96 اور 97 ہیں ان کا ترجمہ یہ ہے کہ مومنوں میں سے وہ لوگ جو بیٹھ رہنے والے ہیں سوائے اس کے کہ وہ بیماری یا کسی دیگر آزار کے باعث مجبور ہوں کسی قسم کی تکلیف کے نتیجے میں وہ عملاً کسی کام میں حصہ نہ لے سکتے ہوں بس ایسے لوگ جو مومنوں میں سے بیٹھ رہنے والے ہیں وہ اور مجاہدین فی سبیل اللہ ایک جیسے نہیں یعنی وہ مجاہدین فی سبیل اللہ جو اپنے اموال کے ذریعے بھی جہاد کر رہے ہیں اپنی جانوں کے ذریعے بھی جہاد کر رہے ہیں اللہ تعالیٰ نے ایسے مجاہدین کو جو اپنے اموال اور جانوں کے ذریعے خدا کی راہ میں جہاد میں مصروف ہیں بیٹھ رہنے والوں پر ایک غیر معمولی درجہ عطا فرمایا ہے ایک شاندار درجہ عطا کیا ہے وَكُلٌّ وَعَدَ اللَّهُ الْحُسْنَى حالانکہ ویسے تو سب مومنوں کے لیے ہی خدا تعالیٰ نے حسن سلوک کا وعدہ فرمایا ہے سب کے لیے ہی حسنہ عطا کرنے والا ہے لیکن وَفَضَّلَ اللَّهُ الْمُجَاهِدِينَ عَلَى الْقَائِدِينَ عَجْرًا عَظِيمًا لیکن مجاہدین کے ساتھ جو غیر معمولی فضلوں کا سلوک ہے بیٹھ رہنے والوں کو اس کے ساتھ کوئی نسبت نہیں ان کے اوپر غیر معمولی درجہ اور غیر معمولی زیادہ رحمتوں کی بارشیں ہوں گی جو مجاہدین ہیں درجات من ہو یہ ایسے عظیم مقامات ہیں جو خدا تعالیٰ کی طرف سے ان کو ملنے والے ہیں درجہ کی بجائے یہاں درجات کہہ کر یہ غلط فہمی دور فرما دی کہ کوئی ایک ہی خاص مرتبہ ان کو عطا ہو گیا. درجات منہو میں ایک لامتناہی درجات کے سلسلے کا وعدہ فرما دیا گیا. تو پہلا لفظ درجہ جب واحد میں استعمال ہوا تو اس بات کے درجات نے یہ مسئلہ کھول دیا کہ وہ درجہ کن معنوں میں ہے. عربی قاعدہ ہے کہ جب نکرہ میں ایک واحد لفظ کو استعمال کیا جاتا ہے خصوصیت کے ساتھ, وہ اپنے اندر بہت ہی عظیم شان, اس کے اندر بہت ہی عظیم شان معنی پیدا ہو جاتے ہیں, یعنی غیر معمولی شان پیدا ہو جاتی ہے اس میں. انہی معنوں میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو رسول منہ کے طور پر بیان فرمایا گیا کہ ایک بہت ہی عظیم شان رسول. اسی طرح قرآن کریم میں اور بھی کئی مرتبہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم کو نکرہ کے طور پر بیان فرما, آپ کا نام نکرہ کے طور پر لے کر آپ کے عظیم شان لامتناہی حد ادراک سے باہر درجات کی طرف اشارہ فرمایا گیا. بس درجات نے یہ بتایا کہ وہاں درجہ کسی ایک خاص فضل کی طرف اشارہ کرنے کے لیے نہیں آیا تھا, بلکہ درجہ سے مراد یہ تھی کہ غیر معمولی بے انتہا بلند مقام اور مرتبہ ان کو عطا کیا گیا ہے, اور اس مقام اور مرتبے میں پیچھے بیٹھ رہنے والے شامل نہیں ہیں. درجات منہو یہ مقام اور مرتبہ ایسا ہے کہ اس کے نتیجے میں کثرت کے ساتھ اللہ تعالیٰ کی طرف سے ان کو عظیم الشان مراتب عطا ہونے والے ہیں. وہ مغفرت و رحمہ, اور بخشش بھی ہے اور رحمت بھی ہے. وکان اللہ غفور الرحیم, اور اللہ تعالیٰ بہت ہی مغفرت کرنے والا اور بے حد رحم فرمانے والا ہے. اس آیت پر غور کرنے سے یا ان آیات پر غور کرنے سے معلوم ہوتا ہے کہ ان میں قتال والے جہاد کا ذکر نہیں ہے. اس کی وجہ یہ ہے کہ قتال کے وقت جبکہ جہاد تلوار کی جنگ میں تبدیل ہو چکا ہو, اس وقت جو لوگ پیچھے بیٹھ رہتے ہیں اور ان کے پاس کوئی عذر نہیں ہوتا, ان کے متعلق تو قرآن کریم میں بہت ہی سخت وعید آتی ہے اور ایک سے زیادہ مرتبہ ان کے متعلق خدا تعالیٰ کی سخت ناراضگی کا اظہار ملتا ہے, اور بہت ہی سخت تنبیہ ہے جس سے معلوم ہوتا ہے کہ ان کی سب نیکیاں ضائع ہو جائیں گی اگر وہ پیچھے بیٹھ رہیں گے, اور جب ساری قوم موت اور زندگی کی جد و جہد میں مبتلا ہو اور قتال ہو رہا ہو تو کسی مومن کو جو مجبور اور معذور نہ ہو, قرآن کریم یہ حق ہی نہیں دیتا کہ وہ بلا عذر قتال سے باہر رہے. اس کے باوجود یہاں جن قائدین کا ذکر ہے ان کا ذکر فرماتے ہوئے دو باتیں بڑی نمایاں نظر آتی ہیں. ایک تو یہ کہ کسی قسم کی کوئی وعید کہیں نہیں ملتی, کوئی ناراضگی کا اظہار نہیں ملتا, کوئی نعرے جہنم کی وعید نظر نہیں آتی, اور دوسری بات یہ کہ اگرچہ ان کے اوپر جہاد کرنے والوں کے درجات کا بیان تو ہے لیکن ان کو بھی خدا تعالی کی طرف سے حسنہ سے باہر نہیں رکھا گیا, بلکہ جملہ معتزہ کے طور پر بیچ میں آیت کا یہ ٹکڑا داخل فرمایا گیا, وَكُلَّمْ وَعَدَ اللَّهُ الْحُسْنَى, پہلے مضمون کو چھوڑ کر بیچ میں اس کو داخل کر دیا گیا تاکہ یہ بات واضح ہو جائے کہ ان لوگوں پر بھی خدا تعالیٰ کا فضل تو بہرحال ہے, ان سے حسن سلوک کا وعدہ موجود ہے. اس کے باوجود دوسروں کو ان پر بہت فضیلت ہے جو خدمت دین میں بہت آگے آگے اور پیش پیش ہیں. بس یہ کون سے مجاہدین ہیں اور یہ کون سے مومنین ہیں جن کے متعلق قرآن کریم نے یہاں ایک خاص رنگ میں روشنی ڈالی, اور وہ پیچھے بیٹھ رہنے والے کون سے ہیں جو پیچھے بیٹھ رہنے کے باوجود کسی نہ کسی رنگ میں ثواب میں شریک ہو جاتے ہیں. ان کے متعلق اگلی آیت کسی حد تک وضاحت فرما دیتی ہے. فرمایا, ان الذین توفاہم الملائکۃ ظالمی انفسہم قالوا فیما کنتم قالوا كنا مستضعفين في الارض قالوا الم تكن ارض الله واسعه فتهاجروا فيها فاولئك مأواهم جهنم وساءت مصيرا. اور پھر فرمایا الا المستضعفين من الرجال والنساء والولدان لا يستطيعون حيلة ولا يهتدون سبيلا فاولئك عسى الله ان يعفو عنهم وكان الله عفوا غفورا. ان دونوں کے متعلق یہ بیان فرما کر کہ بعض کو محض حسن سلوک کا وعدہ دیا گیا ہے، بعض کو غیر معمولی درجات عطا فرمانے کا وعدہ دیا گیا ہے، ایک اور گروہ کا ذکر فرمایا ان الذین توفاهم الملائکۃ ظالمی انفسہم، ایسے بھی ہیں جو اس حالت میں مرتے ہیں، یعنی خدا کے فرشتے ان کو اس حالت میں واپسی کا پیغام دیتے ہیں کہ وہ اپنے نفسوں پر ظلم کر رہے ہوتے ہیں. قالوا فیما کنتم، وہ فرشتے ان سے پوچھتے ہیں یا پوچھیں گے کہ تمہارا کیا حال تھا، کیوں تم نے ایسا کیا؟ وہ جواب دیتے ہیں کنا مستضعفین فی الارض، ہم زمین میں بہت کمزور سمجھے گئے اور ہم سے کمزوروں والا سلوک کیا گیا، اس لیے ہم اپنے دین پر قائم نہیں رہ سکے، نیک اعمال پر قائم نہیں رہ سکے. ظالمی انفسہم نے یہ بات واضح کر دی کہ کچھ ایسے لوگ بھی ہیں جو مجبوریوں کی حالت میں راہ حق سے یا عقیدتاً ہٹ جاتے ہیں یا عملاً ہٹ جاتے ہیں اور دین سے تعلق توڑ لیتے ہیں، خاموش ہو کر غائب ہو جاتے ہیں. تو یہ وہ قائدین ہیں جن کا پہلے قائدین سے کوئی تعلق نہیں، ایک الگ ایک تیسری قسم ہے جس کا بیان ہو رہا ہے. قالوا الم تکن ارض اللہ واسعتن، فرشتے ان کو جواب دیں گے یا جواباً پوچھیں گے کہ کیا خدا کی زمین وسیع نہیں تھی کہ تم اس میں ہجرت کر کے چلے جاتے؟ اولئک مأواہم جہنم وساءت مصیرا، یہ وہ لوگ ہیں جن کو جہنم کی سزا دی جائے گی اور بہت ہی برا ٹھکانہ ہے، لوٹ کر آنے کی جگہ ان کی پہنچنے کی جگہ بہت ہی بری ہے. الا المستضعفین من الرجال، اب ایک چوتھے گروہ کا بھی ذکر فرما دیا گیا. الا المستضعفین من الرجال، ہاں وہ کمزور حال لوگ جن کو لوگوں نے بالکل بے طاقت دیکھا، مردوں میں سے بھی اور عورتوں میں بھی، عورتوں میں سے بھی اور بچوں میں سے بھی. والنساء والولدان لا یستطیعون حیلۃ ولا یهتدون سبیلا، وہ کوئی حیلہ نہیں پاتے، اتنے کمزور ہیں واقعتاً کہ ظالم اور جابر کا مقابلہ نہیں کر سکتے، اپنی اعلی قدروں کی حفاظت نہیں کر سکتے. ولا یهتدون سبیلا، اور ملک چھوڑ کر باہر جانے کے لیے بھی ان کے پاس کوئی چارہ نہیں. فاولئک عسى الله ان یعفو عنہم، بعید نہیں کہ خدا تعالیٰ ایسے لوگوں سے عفو کا سلوک فرمائے. وکان اللہ عفوا غفورا، اور اللہ تعالیٰ بہت ہی عفو فرمانے والا اور بہت ہی بخشنے والا ہے. بس یہ جو چار گروہ ہیں یہ ایک ایسی حالت کی خبر دے رہے ہیں جس میں ایمان لانے کے نتیجے میں بعض خدا کے بندوں کو مظالم کا نشانہ بنایا جا رہا ہے، قتال نہیں ہو رہا، یک طرفہ ظلم توڑے جا رہے ہیں. اس وقت چار قسم کے گروہ ہیں جن کا ذکر ملتا ہے. ایک وہ جو ظلموں سے مرعوب ہونے کی بجائے خدا تعالیٰ کا پیغام دوسروں تک پہنچانے میں، مالی اور جانی قربانی پیش کرنے میں، خدا کی خاطر ہر قسم کے دکھ اٹھانے میں صفے اول کے مجاہدین ہیں. ہر نیکی کے میدان میں مصائب کی شدت کے باوجود جرات کے ساتھ آگے بڑھنے والے ہیں، اور کسی قسم کی آفات ان کے اخلاص اور ان کے جذبہ خدمت پر برے رنگ میں اثر انداز نہیں ہوتی. دوسرا گروہ وہ ہے جو اپنے دین کی تو حفاظت کرتا ہے، اپنے ایمان کو نقصان نہیں پہنچنے دیتا، لیکن عملاً غیر معمولی طور پر خدمت دین میں آگے نہیں بڑھتا، خاموش بیٹھ رہتا ہے. جو مجاہدین ہیں ان کو داد کی نظر سے دیکھتا ہے، ان کے حق میں دعائیں ضرور کرتا ہوگا، لیکن جانی یا مالی قربانی میں ایسے سخت دور میں انہیں خاص خدمت کی توفیق نہیں ملتی. تیسرے وہ ہیں جو ظلموں سے مروب ہونے کی وجہ سے اپنے دین کو نقصان پہنچا بیٹھتے ہیں، یا یعنی نظریاتی لحاظ سے یا عملی لحاظ سے کسی پہلو سے بھی ہو، اور باوجود اس کے کہ استطاعت رکھتے ہیں ہجرت نہیں کرتے. مالی منفعتیں، دنیا کے فوائد یا نقصانات کے احتمالات ان کو اس بات سے باز رکھتے ہیں کہ وہ ایک جگہ چھوڑ کر کسی اور جگہ چلے جائیں. ایسے لوگوں کے لیے نہایت سخت وعید ہے کہ جہنم ان کا ٹھکانہ ہے، اور یہ ٹھکانہ بہت ہی برا ٹھکانہ ہے. چوتھا گروہ وہ ہے جو اتنا کمزور ہے کہ نہ اپنے ایمان کی صحیح طرح حفاظت کر سکتا ہے، نہ ہجرت کی طاقت پاتا ہے، اور بالکل بے بس ہے. ان کے متعلق فرمایا کہ بعید نہیں کہ اللہ ان سے حسن سلوک فرمائے، ان سے عفو کا معاملہ کرے، کیونکہ ان کی بھی حالتیں مختلف ہوں گی. بعض لوگ نسبتاً بہتر توفیق پانے کے باوجود پورا اس سے استفادہ نہیں اٹھا کر رہے ہوں گے، کچھ ایسے ہوں گے جو خدا کے نزدیک بالکل معذور ٹھہر رہے ہوں گے. تو ان کے متعلق عمومی مغفرت کا وعدہ فرما دیا ہے. یہ نہیں فرمایا کہ ان سب سے اللہ تعالیٰ عفو کا سلوک فرمائے گا. تو ان چاروں آیات میں جو مضمون نظر آ رہا ہے وہ ایک ماحول ہمارے سامنے لا کھڑا کرتا ہے، ایک ظلم اور تشدد کا ماحول جس میں خدا کے کچھ بندے مجبور اور بے طاقت کئی قسم کے مظالم کا نشانہ بنائے جا رہے ہیں، اور ان میں پھر مختلف حالتوں میں ہمیں اللہ کے نام پر مظالم کا نشانہ بنتے ہوئے ہمیں مختلف حالتوں میں لوگ دکھائی دیتے ہیں جن کے رد عمل مختلف ہیں، جن کا میں نے بیان کر دیا ہے. اب میں آپ کو یہ بتانا چاہتا ہوں کہ کیوں میں نے خصوصیت کے ساتھ ان آیات کا انتخاب کیا، اور کیوں صرف پہلی دو آیات تلاوت کی ہیں اور باقی پہلی دو آیات کی وضاحت کے لیے بعد میں پڑھی. آج کے خطبے کے لیے میں نے صرف پہلی دو آیات کو خصوصیت کے ساتھ سامنے رکھا ہے. بہت سی باتیں ان آیات میں ایسی بیان ہوئی ہیں جو سرسری نظر سے معلوم نہیں ہوتی، لیکن اگر آپ گہرا مطالعہ کریں تو زندہ رہنے کے بہت سے گر ان آیات میں سکھا دیے گئے ہیں. مختلف وقتوں میں مختلف منتظمین کو جن مسائل کا سامنا کرنا پڑتا ہے، دراصل ان کے انتظام کی صلاحیت نمایاں طور پر اجاگر ہو کر اس وقت ابھرتی ہے جب وہ مشکلات کے دور میں سے گزر رہے ہوں اور شدید مخالفت کا سامنا ہو، یہاں تک کہ یہ خطرہ ہو کہ اگر مستعدی کے ساتھ حالات کا مقابلہ نہ کیا گیا تو قوم شاید صفحہ ہستی سے مٹا دی جائے. ایسے حالات بھی قوموں پر آتے ہیں. جہاں تک الہی جماعتوں کا تعلق ہے، خدا کا وعدہ ہے کہ دشمن کو ہرگز توفیق نہیں ملے گی کہ وہ انہیں صفحہ ہستی سے مٹا دیں، اس لیے اس خطرے کا تو کوئی سوال ہی پیدا نہیں ہوتا. جہاں تک ذمہ دار منتظمین کا تعلق ہے، ان کے پھر مختلف قسم کے حالات ہیں. دو گروہ خاص طور پر ایسے ہیں جن کا اس پہلی آیت تکریمہ میں ذکر ہے اور جن کے متعلق میں جماعت کو متوجہ کرنا چاہتا ہوں. ہمارے عمرا اور پریزیڈنٹ صاحبان اور دیگر عہدیداران کو یہ بات پیش نظر رکھنی چاہیے کہ مومنوں کے پہلے دو درجات، جن کو صف اول اور صف دوم کے درجے کے مومن قرار دیا جا سکتا ہے، ان کا اس آیت میں ذکر ہے. ایک وہ ہیں جو ہر حال میں، ہر مشکل کے وقت بہرحال سابقون میں شامل رہتے ہیں اور خدا کی خاطر ہر مصیبت کے دور میں بھی خدمت دین سے پیچھے نہیں ہٹتے. بہت سے عمراء اور عہدیداران ہیں جو ان کے حال پر نظر رکھ کر راضی ہو جاتے ہیں اور سمجھتے ہیں کہ یہ جو خدمت دین ادا کر رہے ہیں بس یہی کافی ہے. حالانکہ ایک اور طبقہ بھی ہے جس کا اس آیت میں ذکر فرمایا گیا ہے, اور وہ ہے بیٹھ رہنے والوں کا دوسرا طبقہ, جو ایمان کے لحاظ سے زخمی نہیں ہوتے, حقیقتاً مومنوں کے ساتھ ہی ہیں, اور ان سے بھی خدا تعالیٰ حسن سلوک فرمائے گا, لیکن وہ ایسا طبقہ ہے جو عملاً عظیم قومی جہاد میں شامل نہیں ہے. ایسے لوگ, ایسے بہت سے منتظمین ہیں, ایسے چند نہیں بلکہ بہت سے ایسے منتظمین ہیں. جہاں تک میں نے دنیا کے جماعتوں کا جائزہ لیا ہے, میرا خیال ہے بدقسمتی سے اکثریت ہمارے منتظمین کی ایسی ہے جو اس دوسرے طبقے کو نظر انداز کر دیتی ہے اور ان پر کام نہیں کرتی. نتیجتاً ان کی جماعتوں کی حالت یکساں سی رہتی ہے, یعنی مقامی کوششوں کے نتیجے میں وہ ترقی نہیں کرتی. دیگر حالات تبدیل ہو جائیں, بیرونی اثرات کے نتیجے میں ممکن ہے ان میں سے بعض سوئے ہوئے بھی جاگ اٹھیں, لیکن جہاں تک مقامی منتظمین کا تعلق ہے, وہ نیم خابیدہ طبقہ جو ضائع نہیں ہوا مگر جاگ کر قومی جہاز میں حصہ بھی نہیں لے رہا, اس کی طرف وہ متوجہ نہیں ہوتے. چنانچہ بعض ایسی جماعتیں ہیں کہ بیسوں سال سے وہ اسی حالت میں ہیں, جو خدا تعالیٰ کی تقدیر سے خود بخود اچھے لوگ نکل کر آگے آ گئے, خدمت دین میں پیش پیش ہیں. انہی کے کام کے مجموعہ کو ہم جماعت کے کام کا مجموعہ قرار دے سکتے ہیں, لیکن جو نسبتاً کمزور تھے یا خاموش بیٹھ رہنے والے تھے, ان کو بیدار کرنے اور صف اول میں شامل کرنے کی کوئی انتظامی کوشش نہیں کی گئی. آج بھی ایسا حال ہے, بعض جماعتیں میرے آنکھوں کے سامنے ہیں جن کے عمراء مسلسل یہ خیال رکھتے ہیں کہ نسبتاً پیچھے رہنے والوں کو محنت کر کے آگے لایا جائے اور ان کو عظیم الشان درجات سے محروم نہ رکھا جائے. چنانچہ دن بدن ان جماعتوں کی حالت پہلے سے بہتر ہوتی چلی جاتی ہے, اور جیسا کہ میں نے بیان کی ہے, اکثر صورتوں میں پریزیڈنٹ کو یا امیر کو بنے بنائے جو مخلصین مل جائیں وہ ان پر راضی رہتا ہے, اور خود مخلص بنانا آتا نہیں. اور آج کل ہم جس دور میں سے گزر رہے ہیں, ہمیں کثرت کے ساتھ ان دونوں میں سے صف اول کے مومنین کی ضرورت ہے, کیونکہ مسائل اور مشکلات بڑھتے جا رہے ہیں. کچھ ایسے ہیں جو ہماری آنکھوں کے سامنے ظاہر ہو چکے ہیں, بہت سے ایسے ہیں جن کی دشمن تیاری کر رہا ہے, جن کی خبریں ہمیں دنیا کے کونے کونے سے موصول ہو رہی ہیں. اگر آپ کو یہ اندازہ ہو کہ جماعت احمدیہ کی مخالفت کے لیے کتنے نئے اسکول اور کالج اور جامعہ کھولنے کا منصوبہ بن چکا ہے, اس کے شرارت کے جتنے بھی پہلو ممکن ہیں ان سب کو مد نظر رکھتے ہوئے تیاری کی جا چکی ہے, اربوں روپیہ دنیا میں خرچ کر کے آئندہ نسلوں میں جماعت احمدیہ کے خلاف زہر پھیلانے اور مشکلات کے بیج بونے کے جو سامان کیے جا رہے ہیں, اگر ان کا آپ کو اندازہ ہو تو آپ میں سے جو کمزور ہیں وہ ممکن ہے مایوس ہو جائیں. بہت بڑی بڑی طاقتیں ہیں جو اس پر کام کر رہی ہیں, اور ایسے دنیا کے ممالک جن میں اس وقت آپ کو امن دکھائی دے رہا ہے, ان کے متعلق بھی نہایت ہی خطرناک منصوبے ہیں جو اس وقت زیر عمل ہیں. اللہ تعالیٰ اپنے فضل کے ساتھ جماعت کو, باوجود اس کے کہ ہمارے ہاں کوئی جاسوسی کا نظام نہیں ہے, ان باتوں سے باخبر رکھتا ہے. کہیں نہ کہیں سے جہاں یہ باتیں پنپ رہی ہوتی ہیں, اللہ تعالیٰ ایسے سامان پیدا فرما دیتا ہے کہ جماعت کے کسی مخلص دوست کو اطلاع ملتی ہے, اور پھر وہ جو بھی اطلاع ملتی ہے وہ آگے ہمیں پہنچا دیتا ہے. تو کچھ مخالفت ظاہر ہے اور کچھ مخالفت مخفی ہے ابھی, جس کی بہت سی تیاری کی جا رہی ہے. اسی طرح مخالفت سے قطع نظر, جماعت کے کام جو نئے نئے ابھر رہے ہیں, نئے نئے منصوبے ہمارے سامنے آ رہے ہیں, نئی نئی ترقی کی راہیں اللہ تعالیٰ کھول رہا ہے, نئے محنت کے میدان हमारे सामने जाहिर हो रहे हैं, इसके लिए मुस्बित पहलू से भी देखें तो हमें बहुत ज्यादा खिदमत दीन करने वालों की जरूरत है। तो जिम्मेदारियां इतनी ज्यादा हैं कि ये चंद आदमी जो खुद ब खुद इखलास के साथ पैदा हो जाते हैं, जिनका खुदा तआला ने फरमाया है, जिक्र फरमाया कि हर हालत में उन्होंने खिदमत दीन करनी ही करनी है, कोई हालात की तब्दीलियों ने बाज नहीं रख सकती, वो हमेशा सफे अव्वल में रहेंगे, जान माल की कुर्बानी में हमेशा पेश पेश रहेंगे। इन पर बिना करते हुए, इन पर राजी रहते हुए, जो उमरा और प्रेसिडेंट साहबान ये ख्याल करते हैं कि मुस्तकबिल की जिम्मेदारियों को अदा कर सकेंगे, वो गलती में है। ऐसे लोगों की मिसाल जिम्मेदारों की सूरत में इस तरह दी जा सकती है कि बाज जिम्मेदार ऐसे होते हैं जिनको जमीन का जो अच्छा टुकड़ा मिल जाए उसी पर फसल लगाते रहते हैं, और जो निस्बतन कमजोर टुकड़े हैं उनकी बहाली की कोशिश नहीं करते या मेहनत बर्दाश्त नहीं कर सकते। नतीजतन दो तरह के नुकसान पहुंचते हैं उनको। अव्वल ये कि जो जमीन बहाल हो सकती थी, बहाल ना होने के नतीजे में बद से बदतर होती चली जाती है, और फिर ये खतरा पैदा हो जाता है कि वो ऐसे ही हालत में पहुंच जाए कि फिर उसकी वापसी मुमकिन ना हो। चुनाचे ये जो तीसरी आयत में जिक्र है वो इसी किस्म की जमीनों का जिक्र है। इब्तदा में अच्छे भले मोमिन होंगे, खिदमत दीन से गाफिल रहने के नतीजे में रफ्ता रफ्ता सिरकने शुरू हुए, यहां तक कि मुस्तज़फीन, जैसा कि लोगों ने देखा, वाकईतन मुस्तज़फीन हो गए, ज़दा हो गए, मुस्तज़फीन नहीं रहे बल्कि ज़ोफ़ ज़दा बन गए। पहले दुश्मन ने उनको कमजोर समझा, फिर वाकईतन कमजोर हो गए। चुनांचे ऐसी जमीनें फिर हाथ से निकल जाती हैं और कलर थूर का शिकार हो जाती हैं। उनको वापस लाने के लिए गैर मामूली मेहनत करनी पड़ती है। कुछ जमींदार ऐसे हैं जो उन पर भी मेहनत करते हैं और उनसे भी गाफिल नहीं रहते, उनको भी वापस खींचकर वापस लाने की कोशिश करते हैं। और ऐसे जो दो किस्म के जमींदार हैं, इनके हालात में जमीन आसमान का फर्क पड़ जाता है। मुझे लंबा तजुर्बा है जमींदारे का, खुद अपने भी और भाइयों की मुश्तरका जमीन पर भी मैंने काम किया है, इसलिए मैं जानता हूं कि जहां ऐसा मैनेजर हो जो महज दिखावे के लिए अपनी एवरेज यानी औसत को बढ़ाना चाहता है, वो बिलमूम अच्छी जमीनें अपने लिए चुन लेता है और उन्हीं पर काम करता है, और वो कहता है कि देखें मेरे फी एकड़ औसत का मेयार दूसरे से बेहतर है। उसके मुकाबले पर एक दूसरा मैनेजर होता है जो दयानतदारी और इखलास के साथ जिम्मेदारे से मोहब्बत करते हुए जिम्मेदारे के उसूलों को समझकर काम करता है। उसकी कैफियत यह है कि शुरू में बाज दफा उसकी औसत कम दिखाई देती है और बाज दफा कई साल तक उसके काम की खूबियां जाहिर नहीं होती, लेकिन रफ्ता रफ्ता जब आप देखते हैं तजिया करके गुज़श्ता सालों से मुकाबला करके, तो मालूम होता है कि उसकी जमीनें पे दूसरे मैनेजर की नस्बत बहुत ज्यादा आगे निकल चुकी हैं। खराब जमीनों अच्छी जमीनों की नस्बत में फर्क पड़ गया, अच्छी जमीनें पहले से बहुत बेहतर हो गई रफ्ता रफ्ता। लेकिन इसके बरक्स जो खराब मैनेजर है या खराब जमींदार या नावाकिफ जमींदार, उसको एक और नुकसान भी पहुंचता है। अगर जमीन अच्छी हो और थोड़ी हो और उस पर ज्यादा बोझ डाला जाए तो फिर वो अच्छी नहीं रहती और वो भी कमजोर होने लग जाती है। ताकत से बढ़कर बोझ डाल दें तो जितना पहले आप हासिल कर सकते थे उससे वो हासिल नहीं कर सकते। अब मिसाल लें, हमें माली तौर पर कुर्बानी की मुसलसल पीछे से जरूरत पड़ती चली आ रही है अल्लाह के फजल से, और जमात बड़े शौक से उसमें हिस्सा लेती चली जा रही है। कई अमीर हैं जो निस्बतन माली कुर्बानी में पीछे रहने वालों की तरफ भी तवज्जो करते हैं। चुनांचे जब नई तहरीकें आती हैं, जब नए किस्म के माली कुर्बानी के तकाजे सामने आते हैं, तो हर वक्त कुछ नए लोग हैं जो आगे आकर उस बोझ में सारी जमात के शरीक होते चले जा रहे होते हैं। बाज उमरा ऐसे हैं दौड़ दौड़ कर उन्हीं के पास जाते हैं जिनको माली कुर्बानी की आदत है, और एक दफा दो दफा तीन दफा जब उन पर बोझ डालते हैं तो चौथी या पांचवीं दफा फिर आखिर वो अपने दरवाजे बंद करने लग जाते हैं। घबराने लग जाते हैं कि अब फोन आया है या इतला आई है, दरवाजा खटका है, तो जरूर कुछ मांगने के लिए आए होंगे। उनके ऊपर जरूरत से ज्यादा बोझ डालने के नतीजे में जमात पर भी जुल्म किया गया और उनकी जात पर शदीद जुल्म किया गया। इससे पहले वो इखलास के साथ कुर्बानी करते थे, इससे पहले उनको कुर्बानी में लुत्फ आता था, लेकिन जब ताकत से बढ़कर बोझ डाल दिया गया तो पहले उनका लुत्फ जाया किया गया, ये उन पर जुल्म किया गया, फिर लुत्फ की बजाय बदमजगी शुरू हुई और बोझ का एहसास बढ़ना शुरू हुआ, जिसके नतीजे में कुर्बानी के सवाब से भी वो महरूम रह गए। तो अच्छी जमीनों को ये लोग बुरी जमीनों में तब्दील करने वाले होते हैं। इस वक्त जमात जिस दौर में से गुजर रही है, इस वक्त हमारे कामों पर बोझ बढ़ने वाले हैं। मुखालफत के मुकाबले के लिहाज से भी एक दो मुल्कों की बात नहीं रहेगी। आइंदा चंद सालों या 8 या 10 साल के अंदर मैं समझता हूं कि दुनिया में कई ममालिक ऐसे जाहिर होंगे जहां जमात अहमदिया के खौफ के नतीजे इससे डर कर ये महसूस करके ये जमात गालिब आने वाली है, बड़ी शदीद मुखालफतें होंगी। वो चंद मुखलसीन जो इस वक्त सारी जमात का बोझ उठाए हुए वो काफी नहीं होंगे उस वक्त। अब वक्त है हमारे पास कि इन निस्बतन गाफिल लोगों को जो खुदा के अजा गजब के नीचे अभी नहीं आए, उनसे हुस्न सलूक का वादा अभी जारी है, जिनका ईमान सलामत है, उनको दीन से मोहब्बत जरूर है मगर कमजोर है, इनको आगे लाया जाए और इनके ऊपर जिम्मेदारियां डाली जाए। जिन जमातों में इस तरह तवज्जो दी जाती है वहां हैरान हो जाता है इंसान ये देखकर कि कसरत से लोग निकलने शुरू हो जाते हैं, बड़ी बरकत पड़ती है इसमें, इस काम में। चुनाचे मैंने हिंदुस्तान की मिसाल बारहा दी है, जब मैं यहां आया था उससे पहले चंद गिनती के आदमी चेहरे थे, वही हर काम में बार बार सामने आने वाले थे और जो काम होता था बिलाखिर उनके जिम्मे डाल दिया जाता था, लेकिन अब कई गुना ज्यादा, कोई निस्बत ही नहीं रही। ऐसे नौजवान, ऐसे बूढ़े, ऐसे ऐसे मर्द, ऐसे औरतें कामों में आगे आ गए हैं कि पहले इनके मुतलिक वायमा भी नहीं हो सकता था कि ये खिदमत दीन की सलाहियत रखते हैं। और उनमें से फिर ऐसे अच्छे अच्छे चमके हैं बाज कि पहलों से भी आगे बढ़ गए हैं। जिम्मेदारी में भी मैंने यही देखा है, बाज दफा जिन जमीनों को छोड़ा जाता है जब उनकी इसलाह की जाती है तो इतना फिर फल देती हैं कि जिनको हम पहले अच्छी जमीनें समझा करते थे उनसे भी बहुत आगे बढ़ जाती है। तो जमात में खिदमत दीन करने वालों की कमी नहीं है। एक तो खुशखबरी हमें बहरहाल नजर मिल चुकी है कि फितना और फसाद की इंतहा के बावजूद बहुत शाज वो लोग हैं जिनका तीसरी आयत में जिक्र किया गया है, यानी जालिमी अनफुसहिम। पाकिस्तान जैसे शदीद खतरनाक हालात में जिन ऐसे लोग जो मुर्तद हो गए या जमात से मुंह मोड़कर छुप गए, नजरों से ओझल हो गए, वही जालिमी अनफुसहिम है, उनकी तादाद देखें गिनती के चंद लोग हैं। तो ये तो एक अजीम शान खुशखबरी है कि अल्लाह ताला ने इस इब्तला में से जमात के अक्सर हिस्से को इस तरह गुजारा कि वो मरे नहीं और शदीद जख्मी भी नहीं हुए, मामूली कमजोरियां पैदा हुई, ऐसी कमजोरियां जिनसे खुदा मगफरत का सलूक फरमाने का वादा फरमा रहा है। दूसरी बड़ी खुशखबरी यह है कि हम ऐसी जमीनें कसरत के साथ मौजूद हैं जो इसलाह के लायक हैं और थोड़े से काम के नतीजे में बहुत ही जरखेज जमीनें बन सकती हैं। और इंतजार का पहलू यह है कि अगर उनकी तरफ तवज्जो ना की गई, अगर उनको सफे अव्वल में लाने की कोशिश ना की गई, तो यही वो जमीनें हैं जो रफ्ता रफ्ता तीसरी किस्म में तब्दील हुआ करती हैं और फिर कलर थ्रू बन जाती हैं, फिर उनकी बहाली की अगर कोशिश की भी जाए तो बहुत ज्यादा मेहनत करनी पड़ती है। तो हर जगह के उमरा और प्रेसिडेंट साहबान और दीगर कारिंदों को इस तरह तवज्जो करनी चाहिए कि आइंदा बढ़ती हुई जरूरतों के पेश नजर हमें अभी से खिदमत दीन की सफे अव्वल में काम करने वालों की तादाद को बढ़ाना चाहिए। इस सिलसिले में कुछ नफसियाती रोकें भी हैं जिनका तजिया जरूरी है, वरना बहुत से अमीर और प्रेसिडेंट साहबान ऐसे होंगे जिनको पता ही नहीं होगा अपना कि हम क्यों ये काम नहीं कर रहे हैं। कुछ तो जैसा कि मैं एक पहले खुद में भी इशारा किया था, अपनी बेवकूफी की वजह से यह समझते हैं कि कुछ लोग हमारे साथी हैं और कुछ लोग हमारे दुश्मन हैं। यानी नाजायज तौर पर बेवजह बाज अहमदियों पर एतमाद नहीं करते, वो समझते हैं कि ये तो हैं हमारे मुखालिफिन, इनको एक तरफ छोड़ दो और ये चंद लोग अच्छे हैं, या मुखालिफ ना भी समझे तो बदल नहीं करते हैं। जब उनसे पूछा जाता है तो कहते हैं जी यहां तो कैतर रिजाल है, काम करने वाले मिलते ही कोई नहीं। कैतर रिजाल तो नहीं है लेकिन कैतुल अकल जरूर हो सकता है। कुरान करीम बता रहा है कि कैतर रिजाल नहीं होता, बहुत से लोग खामोश बैठे हुए होते हैं, तुम्हें नजर नहीं आ रहे होते। इस दौर की आजमाइश ने हमें बता दिया कि हमारे यहां कसरत से हैं ऐसे लोग जो जिनमें अर्रिजाल बनने की खासियत मौजूद है। उनको अगर सही तरीके पर आप आगे लाने की कोशिश करें तो बहुत अच्छे अच्छे लोग आपके पास मौजूद हैं जिनको आप नजरअंदाज किए बैठे हैं। बस बहुत से उमरा हैं जो बदजनी करते हैं, हालांकि दर हकीकत अगर गहरी नजर से देखा जाए तो दुनिया के किसी दौर में भी कातुर्रिजाल नाम की कोई चीज नहीं है। सबसे ज्यादा खतरनाक दौर जिसे कातुर्रिजाल का दौर कहा जा सकता है वो अंबिया के जहूर का दौर हुआ करता है। एक दफा तो यूं दिखाई देता है कि एक शख्स के सिवा खुदा ताला ने हर दूसरे इंसान को रद्द फरमा दिया है। एक वजूद उभरता है और उसके इर्द गिर्द सारे फसाद की कैफियत दिखाई देती है। वो लोग जो इंतहाई रद्दी हालत में दिखाई दे रहे होते हैं वो वजूद उन पर हाथ डालता है और उनके अंदर पाक तब्दीलियां पैदा करनी शुरू कर देता है। यतलु अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुम अल-किताब वल हिक्मा व काना मिन क़ब्लु लफ़ी ज़लालिम मुबीन। रक्षा करने लगता है। बस हज़रत अब्बास मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के जमाने में जितना कैसर रुदाल मुमकिन हो सकता था वो था बज़ाहिर, लेकिन अल्लाह की तकदीर ने साबित किया कि खुदा के बहादुर बंदों के उसके सामने कातुर रुजाल नाम की कोई चीज नहीं होती। जो अल्लाह पर तवक्कुल करने वाले होते हैं, दुआओं उससे खुदा की मदद मांगते हैं और जहाद फी सबीलिल्लाह अपने अम्वाल और अपनी जानों से करने के लिए हम वक्त तैयार रहते हैं, उनको खुदा ये तौफीक बख्शता है कि जहां मर्द नजर ना आ रहे हो वहां से मर्द पैदा करके दिखा देते हैं। हजरत मसीह मौऊद अलैहिस्सलाम ने लिखा है कि गोबर के टुकड़े नजर आते थे जिन पर हाथ डाला मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने और चमकती हुई सोने की डलियों में तब्दील फरमा दिया। बस आप भी तो उसी के गुलाम हैं, उसी की मोहब्बत का दावा करने वाले हैं, उसी अजीम वजूद के काम को आगे बढ़ाने का अहद लेकर उठे। इसलिए जमात अहमदिया को ये के अफराद को अगर कोई अमीर ये कह के रद्द करता है कि यहां कातुर उजाले तो झूठ बोलता है। उसके यहां अकल का या ईमान का कात तो हो सकता है लेकिन कातुर उजाल नहीं है। अगर कातुर रुजाल होता नऊज बिल्लाह मिन ज़ालिक तो इस वक्त पाकिस्तान के अक्सर अहमदी मुर्तद हो चुके होते। इसलिए कमजोरी और मैं ये नहीं कह सकता था कि पूरी तरह कम बेअमली का शिकार हैं, लेकिन निस्बतें हुआ करती हैं। ये दो गुरोह खुदा ताला ने नुमाया तौर पर दिखाए हैं, ये मतलब नहीं कि इनके दरमियान कोई और टुकड़ा ही नहीं आता, दर्जा ब दर्जा फर्क पड़ा करते हैं। बस इस वक्त मेरा जायजा यह है कि जमात सारी दुनिया की जमातों में अक्सर अहमदी ऐसे हैं जो अभी सफे अव्वल के मुजाहिद नहीं है, जिसका मतलब यह है कि गैर मामूली काम की गुंजाइश मौजूद है। अगर आप उन सब की तमाम सलाहियतों को सफे अव्वल की सलाहियतों में तब्दील कर दें तो इतनी बड़ी ताकत जमात अहमदिया बन चुकी है कि सारी दुनिया की ताकतें मिलकर भी इसका मुकाबला नहीं कर सकती। ये ताकतें खुदा ने देखी हैं तो हम पर बोझ डाले हैं, ये ताकतें खुदा की तकदीर को दिखाई दी हैं तभी इतने बड़े बड़े इब्तलाओं में से जमात को खुदा तआला ने गुजारना शुरू किया है। बस इनका मुकाबला करने के लिए बहुत बड़ी जिम्मेदारी आयद होती है उमराए जमात पर और प्रेसिडेंट साहिबान पर या दीगर अहदेदार, वो कायद कहलाएं या जईम कहलाएं, जो नाम भी उनका रखें। तरीकेकार ये होना चाहिए कि कुछ पीछे हटने वाले या कमजोर रहने वाले आदमियों के ऊपर थोड़ी थोड़ी जिम्मेदारियां डालना शुरू करें, उनको अपने साथ मिलाएं, उनसे मोहब्बत और प्यार का सलूक करें, उन पर एतमाद करें। उनसे कहें कि ये काम जमात के होने वाले हैं, चंद ही आदमी हैं, उन पर बार बार बोझ डाले जाते हैं, वो खतरा है वो थक ना जाएं या उनकी ताकत से बोझ बढ़ ना जाए, इसलिए आप थोड़ा सा उनको सहारा दें। चुनाचे बाद अच्छे आदमियों के साथ बाद कमजोर आदमी शामिल किए जाए, नौजवानों को भी पकड़ा जाए और कुछ ना कुछ काम दिया जाए। काम अगर दिया जाए और कोई काम कर ले तो किसी शख्स का ये एहसास कि मैंने एक अच्छा काम किया है, यही उसकी जुदा हुआ करती है और आइंदा काम के लिए तलब दिल में पैदा हो जाती है। एक ऐसा अहम नफ्सियाती नुक्ता है जिसको भुला देने के नतीजे में हम बहुत से अपने आदमियों को जाया कर देते हैं। किसी आदमी को पकड़ें, उससे कोई अच्छा सा काम ले लें और फिर देखें कि उसके अंदर कैसी बशाशत पैदा होती है और आइंदा उतना काम नहीं बल्कि उससे ज्यादा काम करने की सलाहियत उसमें पैदा हो जाती है। इसी तरह रफ्ता रफ्ता तरक्की होती है अल्लाह ताला के फजल के साथ, और ये काम ऐसा नहीं है जो एक दो दिन में हो, बाज दफा महीनों, बाज दफा कई साल चाहिए। लेकिन ऐसी जमातें हैं जो इस तरह अपने कमजोरों को ताकतवरों में तब्दील करने का आजम रखती हैं और हिकमत के साथ मनसूबा बनाकर उन पर काम करती हैं, उनकी हालत दिन ब दिन बदलती चली जाती है। अल्लाह के फजल से दुनिया में कई ऐसी बड़ी बड़ी जमातें हैं जो बड़े बड़े सूबों का बोझ उठाने के काबिल होगी, बड़े बड़े मुल्कों का बोझ उठाने के काबिल होगी, और ऐसी कसरत से जमाते हैं जिन जो भी बाजार नहीं पूरी तरह। बस अल्लाह ताला ने जो ये फरमाया कि मोमिनों में से जो कायदीन हैं, बैठ रहने वाले, उनमें और आगे बढ़ने वालों में बहुत फर्क है, गैर मामूली फर्क है। तो इसमें एक खास नुकता है जो हम बयान फरमाया गया, जो हमें नजरअंदाज नहीं करना चाहिए। जितना इनमें फर्क है उतना ही हम इनके दराजात से महरूम हो रहे हैं। मालूम ये हो रहा है कि हम में से जो बेहतरीन काम करने वाले हैं वो ना काम करने वालों से इतना आगे निकल चुके हैं कि अगर ना काम करने वालों को कदम हम बढ़ाने शुरू करें, उनको उनके साथ मिलाने की कोशिश करें, तो बहुत से दराजात से गुजर कर उनको वहां तक पहुंचना होगा, और जितने दराजात से वो गुजरेंगे उतना ही जमात को फायदा है। हर दर्जे पे वो जमात के लिए कुछ हासिल करने वाले होंगे, उनकी कोशिशें हर मुकाम पर जमात के लिए कुछ फल पैदा करेंगे। तरक्की की लामतनाही गुंजाइश मौजूद है, ये बता रही है। अपने अव्वलीन को देखो और अपने आखिरीन को देखो, तुम्हारे अंदर पोशीदा सलाहियतें मौजूद हैं। बस इस नुकतः निगाह से दुनिया की हर जमात में बाकायदा मनसूबा बनना चाहिए, मुल्की सतह पर भी, सूबाई सतह पर भी और जमाती सतह पर भी। और ऐसे लोग जिनकी बहुत सी सलाहियतें अभी हार्नेस नहीं हुई, उनके ऊपर जिम्मेदारियों के बोझ नहीं डाले गए, उनके मुतल्लिक मंसूबे बनाए जाएं कि किस तरह उनको आहिस्ता आहिस्ता जमात के गैर मामूली फाल और खुदा की रजा हासिल करने वाले वजूदों में तब्दील करना है। मैं उम्मीद रखता हूं कि अगर हम सारी दुनिया में इस मंसूबे पर अमल शुरू कर दें तो इसके गैर मामूली फवायद फौरी अगर नजर ना भी आए तो आइंदा चंद साल में जाहिर होंगे, और हमारे जितने भी नेक मंसूबे हैं उन सब में बरकत पड़ जाएगी। मंसूबे अच्छे जितने चाहे हों, अगर अच्छे कारकुन मुयसर ना हो तो मंसूबे बेमानी हो जाया करते हैं। अच्छे कारकुन मुयसर हो मगर तादाद काफी ना हो और मंसूबा ज्यादा बोझ उठाने वाला हो तो फिर भी इंसान बहुत सी बरकतों से महरूम रह जाया करता है। तो जमात में अल्लाह ताला के फजल से नहायत आला मंसूबों की कोई कमी नहीं है, जमात खुद एक नहायत आला मंसूबा है, लेकिन काम करने वालों की कमी है, और जितना आपने तरक्की की है उतना इस कमी का एहसास ज्यादा पैदा हुआ है। गुज़श्ता चंद साल में अल्लाह ताला के फजल से इस इब्तला के नेक फल के तौर पर खुदा ने जमात को बहुत ही तरक्की अता फरमाई है, और इस तरक्की ने मेरी तवज्जो इस बात की तरफ मौजूल की है कि अगर सारे हम शामिल हो जाएं और अपना सब कुछ इस राह में डाल दें तो सैकड़ों गुना ज्यादा तरक्की और मुमकिन है। बहुत से दराजात हैं जिन्हें हमने अभी तय करना है और जो हमारे मुंतजर हैं, तो अल्लाह ताला हमें तौफीक अता फरमाए। ये काम एक दो साल में तो होने वाला मुकम्मल नहीं हुआ करता, किसी खुशफहमी का शिकार नहीं होना चाहिए। लंबी मेहनत है जो चाहिए। जिस तरह जमीनें बहाल नहीं हुआ करती, इस तरह इंसान भी इतनी जल्दी बहाल नहीं हुआ करते। वक्त लगता है, बहुत मेहनत चाहिए, नई नई तरकीबें फिर आपको सूझेंगी और 4-5-10 साल के अंदर मुसलसल जमात की हालत बदलती रहेगी। बहुत जरूरी एक और नुकता निगाह से भी है, अगर आप के पास अच्छे मुरब्बी और ना आए तो नए आने वालों की तरबियत से हम महरूम रह जाएंगे और उसके नतीजे में फिर बहुत से खतरात हैं जो दरपेश होंगे। हमारा किरदार बदल जाएगा, बजाय इसके कि हम मुअसर हों लोगों पर, हम मुतासर हो जाएंगे। तो जितनी नई कौमें कसरत के साथ आने वाली हैं, जिनके आसार जाहिर हो गए हैं, जिनके हरावल दस्ते दाखिल होना शुरू हो गए हैं जमात में, उन कौमों की तरबियत का तकाजा है कि हम जल्द से जल्द अपने मुरब्बियों की तादाद बढ़ाएं। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए।
الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر